नमस्ते, म भुवन। कोचमीको अर्को लर्न एन्ड ग्रो सेसनमा तपाईँहरूलाई स्वागत छ। आज म डिस्ट्र्याक्सनको बारेमा सेसन लिएर आएको छु। आज म यही विषयमा तपाईँहरूसँग कुरा गर्नेछु। आजको संसारमा हाम्रो वरिपरि थुप्रै सामान र कुराहरू छन् जसले हामीलाई डिस्ट्र्याक्ट गरि नै रहन्छन्। हाम्रो मोबाइल फोनको कुरा गरौँ, डिस्ट्र्याक्सनको लागि निकै नै बदनाम मानिन्छ। तर इतिहास हेर्ने हो भने डिस्ट्र्याक्सनको लामो लिस्ट छ। लामो लिस्टमा मोबाइल एउटा अर्को कुरा मात्र हो। हामी स्कुल पढ्दाखेरि टेलिभिजनलाई मोबाइल जस्तै नराम्रो मानिन्थ्यो। यति मात्र होइन, धेरै प्यारेन्ट्सहरूले कमिक बुक्स, अटारी गेम्स र साथीभाइहरूलाई पनि डिस्ट्र्याक्सनकै रूपमा लिन्थे। डिस्ट्र्याक्सनहरू भनेको पहिला मात्र होइन, जहिले पनि हाम्रो जिन्दगीको यथार्थ नै हुनेछ। जे भए पनि आजको डिस्ट्र्याक्सनहरू चाहिँ अलिकति फरक छ कि जस्तो पनि लाग्छ। आज यति धेरै इन्फर्मेसनहरू हाम्रो पहुँचमा छ र यति स्पिडमा यो इन्फर्मेसन ट्रान्सफर भइरहेको छ, यसले हामीलाई डिस्ट्र्याक्ट गर्नु स्वाभाविक पनि हो र निकै डिस्ट्र्याक्ट गर्नु पनि स्वाभाविक हो। फेरि कति सजिलो छ सबै इन्फर्मेसन पाउनको लागि। 24 घन्टा हाम्रो हातमा संसारभरिको इन्फर्मेसन भइरहन्छ। यदि तपाईँलाई डिस्ट्र्याक्सन चाहिएको छ भने चाहिँ आजको संसार तपाईँको लागि स्वर्ग नै हो। जति धेरै इन्फर्मेसन र सूचना हाम्रो जिन्दगीमा उइरिन्छ, हाम्रो ध्यान दिने शक्ति त्यति नै घट्ने सम्भावना छ। त यो डिस्ट्र्याक्सनको समस्या भनेको नयाँ चाहिँ होइन। प्राचीन ग्रिसमा त डिस्ट्र्याक्सन सम्बन्धी एउटा कथा निकै पपुलर पनि थियो। यो कथा एउटा व्यक्तिमा आधारित छ र त्यो व्यक्तिको नाम चाहिँ ट्यान्टलस थियो र ट्यान्टलाइजिङ भन्ने अङ्ग्रेजी शब्द उनको नामबाट नै आएको। आफ्नो इच्छाको वस्तु जब हाम्रो पहुँचभन्दा अलिकति मात्र टाढा हुन्छ, त्यो बेलामा चाहिँ यो ट्यान्टलाइजिङ भन्ने शब्द प्रयोग गर्नु चाहिँ एकदमै उपयुक्त हुन्छ। ट्यान्टलसलाई उनको बुवाले निकाला गरेर जिन्दगी नर्कमा बिताउन बाध्य बनाएका थिए अरे। ट्यान्टलस पातालमा एउटा पोखरीमा बस्न बाध्य भए र उनको टाउको माथि चाहिँ एउटा रुखमा गजबले पाकेको एउटा फल फलेको थियो। जब ट्यान्टलसले त्यो फल टिप्न खोज्थे, त्यो फल भएको हाँगा चाहिँ अलिकति टाढा जान्थ्यो, जहिले पनि उनको हातको पहुँचभन्दा अलिकति मात्र टाढा। उसको सजाय नै अनन्तकालको लागि प्रलोभनमा बिताउनु थियो। उनको मोहको वस्तु जहिले पनि उनको पहुँचभन्दा अलिकति टाढा हुन्थ्यो। मानव जातिको आजको पीडा पनि यस्तै नै छ। हामी अरूभन्दा झन् बढी पैसा, बढी अनुभव, बढी शिक्षा र बढी प्रतिष्ठाको पछाडि दौडिरहेका हुन्छौँ। ग्रिकहरूले यसलाई मानव जातिको श्राप मान्थे, टान्टेलसको जस्तै। तर अहिलेको विज्ञान र रिसर्चले पनि ग्रिकहरूको मान्यतालाई कन्फर्म नै गरेको छ। मानव जातिको एभोल्युसनले निम्त्याएका कतिपय एडाप्टेसनहरू उहिलेको बेलामा एकदमै फाइदाजनक भए पनि अहिलेको आधुनिक संसारमा हामीलाई हानि नै गरिरहेका छन्। यीमध्ये 3 वटाले चाहिँ अलि बढी असर गरेको छ। पहिलोलाई एक्सपर्टहरूले प्रेजेन्ट बायस भन्छन्। तपाईँले कुनै जरुरी कामलाई डिस्ट्र्याक्सनले गर्दा भोलि भोलि भन्दै टार्नु भएको छ भने तपाईँ यसको शिकार हुनुभएको छ। यो विषयमा साइकोलोजिस्टहरूले निकै नै अनुसन्धान गरेका छन् अनि यो बिहेभियरल इकोनोमिक्सको एउटा ठुलो हिस्सा पनि हो। यसले के भन्छ भने हामी धेरै पछिको ठुलो फाइदा भन्दा तुरुन्तै वा नजिकको सानो फाइदातिर बढी आकर्षित हुन्छौँ। हामीलाई कसैले आज 1000 रुपियाँ लिने कि 3 हप्तापछि 1500 रुपियाँ लिने भनेर अफर गर्यो भने हामीमध्ये धेरैले चाहिँ आज तुरुन्तै 1000 रुपियाँ लिने भन्छौँ। झन् अचम्म चाहिँ के छ भने हामीलाई कसैले 1000 रुपियाँ 1 वर्षपछि लिने वा 1500 1 वर्ष 3 हप्तापछि लिने भनेर अफर गर्यो भने चाहिँ हामी 1500 रुपियाँ लिन्छौँ। लङ टर्म सोच्दाखेरि हामी 3 हप्ता के हो र भनेर सोचिरहेको हुन्छौँ। दुइटै अप्सनमा फरक त खालि त्यही 3 हप्ताको हो, वेटिङ टाइम त त्यही 3 हप्ताकै हो, तर लङ टर्म हेर्दाखेरि हाम्रो नजरिया नै फरक हुन्छ, हाम्रो सोचाइ कम्प्लिटली फरक। हामीले टाढाको इभेन्टहरूलाई हाम्रो दैनिक जीवनमा खासै महत्त्व दिँदै दिँदैनौँ। पुरस्कार जति नजिक हुन्छ त्यो पुरस्कारको महत्त्व त्यति नै धेरै। अर्को हामीलाई इन्फ्लुएन्स गर्ने कुरा चाहिँ रिवार्ड र पुरस्कार पाउने ग्यारेन्टी कतिको छ। यदि केही समयपछि वा भविष्यमा हामीले त्यो फाइदा र पुरस्कार पाउने सम्भावना कम छ भने अथवा घट्छ भने त्यसको लागि हामी मेहनत पनि त्यति गर्न चाहँदैनौँ। जब भविष्य त्यति सर्टेन नै देखिन्न भने हाम्रो यो सर्ट टर्म सोच्ने बानी बुद्धिमानी पनि हो। अब एक्सर्साइज गर्दाखेरि हामी किन मोटिभेटेड हुन्छौँ अथवा डिमोटिभेटेड हुन्छौँ भन्ने कुरा पनि तपाईँले राम्रोसँग बुझ्नुभयो होला। त्यसैले जब हामी लङ टर्म लक्ष्य पछ्याउँछौँ, हाम्रो यो प्रेजेन्ट बायसले हामीलाई हानि नै गरिरहेको हुन्छ। प्रेजेन्ट बायस हामीमा बिल्ट इन भएको कारणले हामी धेरैजसो सजिलैसँग डिस्ट्र्याक्ट हुन्छौँ। र अर्को कारण चाहिँ, जब हामी कहिले एउटा गोल अनि कहिले अर्को गोलतिर ओरो दोहोरो गर्छौँ, तब पनि हामी डिस्ट्र्याक्सनको एउटा ठुलो भुमरीमा फस्न सक्छौँ। प्रोफेसर एडम गिजेला र ल्यारी रोजनको द डिस्ट्र्याक्टेड माइन्ड भन्ने किताबमा यो अझ राम्रोसँग एक्सप्लेन गरेको छ। एउटा स्कोरलले कुनै रुखको एकोनहरू खाँदै जाँदा एकोनको अभाव हुन थाल्छ, एकोन भेटाउन झन झन गाह्रो हुँदै जान्छ। प्रोफेसरहरूको अनुसार कुनै बेलामा गएर चाहिँ स्कोरलले त्यो रुख छोडेर नयाँ रुख नै खोज्न गएको राम्रो, एउटै रुखमा भौँतारिएर खोजिरहेर टाइम वेस्ट गर्नुभन्दा त्यो उजाड रुखमा टाइम वेस्ट नगरेकै राम्रो। उनीहरूको रिसर्च अनुसार जीव जन्तुहरू एक ठाउँमा खानाको कमी हुने बित्तिकै अर्को ठाउँको खोजीमा जाँदैनन्, बरु सबै किसिमको रिसोर्सेसहरूको अति नै अभाव भएपछि मात्र उनीहरू अर्को ठाउँमा सर्ने वा धेरै खाना भएको ठाउँको खोजीमा हिँड्छन्। धेरैजसो जीव जन्तुहरूले यस्तै व्यवहार देखाउँछन् रे। यस्तै किसिमको व्यवहार तपाईँको र हाम्रो पनि हुन्छ, र खाना खोज्दा मात्र होइन, बरु सूचना र इन्फर्मेसनको खोजीमा पनि हामी यस्तै गर्छौँ। उनीहरूको रिसर्च अनुसार जीव जन्तुले खाना खोज्दाखेरि स्रोत, अभाइलेबिलिटी, निकटतालाई ध्यानमा राख्छन्। त्यही भएर हामीले कहिले इमेल, कहिले टिभी र कहिले हाम्रो फोनमा नयाँ इन्फर्मेसनको लागि स्विच गर्दै खोजिरहेका हुन्छौँ। जब एउटा स्रोत बोरिङ हुन्छ वा सकिन्छ, हाम्रो अर्कोतिर ध्यान जान्छ। अनि अर्को फेरि कति सजिलो छ, आजभोलि एउटा क्लिकले नै हाम्रो सूचनाको भोक पुरै निभाइदिन्छ, मेटाइदिन्छ। सजिलो भएकै कारणले पनि हाम्रो यो स्विच गर्ने बानीलाई अझ प्रोत्साहन मिलिरहेको हुन्छ। र हाम्रो डिस्ट्र्याक्सनको अन्तिम र तेस्रो कारण के हो भने हामी हाम्रो बानीको दास हुन्छौँ। हामी हाम्रो बानीलाई त्यति सजिलोसँग तोड्न सक्दैनौँ, हामीलाई हाम्रो बानीहरूले नै निर्देशित गरिरहेको हुन्छ। मनोवैज्ञानिकहरूका अनुसार हाम्रो बानीहरूले हामीमा एक किसिमको उत्तेजना उत्पन्न गर्छ, जसले गर्दा हामी धेरै व्यवहारहरू कुनै चेतना बिना नै गरिरहेका हुन्छौँ। हाम्रो दैनिक कार्यहरूमध्ये लगभग 40% कामहरू हामीले हाम्रो बानीहरूको कम्प्लिट निर्देशनमा गरिरहेका हुन्छौँ। हामी यसको बारेमा खासै सोच्दा पनि सोच्दैनौँ। यो बानीले क्रिएट गरेको उत्तेजना वा इम्पल्स सकारात्मक रूपमा पनि प्रयोग गर्न सकिन्छ। जहिले पनि गरिरहने कुराहरू हाम्रो बानीको अटो पाइलटको भरमा छोड्न कम्प्लिटली सकिन्छ, एकदम सजिलैसँग सकिन्छ। यो गर्नु राम्रो पनि हो, तर जरुरी कामहरू चाहिँ होइन। यो बानीमाथिको हाम्रो निर्भरता 1000-2000 वर्ष अगाडि निकै उपयोगी थिए, तर आज यसले हामीलाई हानि गरिरहेको छ। हामीलाई के गर्नुपर्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि हामी धेरैजसो गरिरहेका हुँदैनौँ, अनि त्यो नै एक किसिमको बानी हुँदै जान्छ। र यो बानीले सृजना गरेको इम्पल्सले हामीलाई बारम्बार त्यही व्यवहार दोहोऱ्याइरहन प्रोत्साहन गरिरहन्छ। उदाहरणको लागि, मैले सिगरेट सोसलाइज गर्नलाई पिउन सुरु गरेँ धेरै वर्ष अगाडि। पहिले त सोसलाइज गर्नको लागि मात्र सुरु गरेको भए पनि बिस्तारै यो मेरो बानी बन्दै गयो। साथीभाइ भेट्ने बित्तिकै चुरोट पिउनु पर्ने जस्तो लाग्न थाल्यो। मलाई थाहा थियो कि चुरोट स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ अथवा राम्रो हुँदै हुँदैन। टिभीबाट पनि स्मोकिङको नकारात्मक असरको बारेमा बारम्बार थाहा पाइ नै रहन्थ्यो, तर पनि यो इन्फर्मेसनलाई कुनै न कुनै तरिकाले दिमागबाट ब्लक गरिन्थ्यो। जब म साइक्लिङ, हेल्थ र परिवारको बारेमा अलिकति सिरियस भएँ, तब मात्र मलाई लाग्यो कि मेरो यो बानी चाहिँ मैले चेन्ज गर्नै पर्छ। त्यही भएर मैले सिगरेट गिभ अप गर्ने डिसाइड गरेँ। तर धेरै चाँडै नै मलाई के थाहा भयो भने यो मैले सोचेको भन्दा निकै गाह्रो छ। यसको कारण चाहिँ के होला? अब रिसर्चरहरूको अनुसार चाहिँ तपाईँलाई सही के हो भन्ने राम्रोसँग थाहा भए पनि तपाईँले आफ्नो बानी चेन्ज गर्नु त्यति सजिलो हुँदैन। तपाईँले जति प्रतिज्ञा गरे पनि तपाईँको दिमाग सजिलैसँग बाटो बिराउन सक्छ। मेरो सिगरेट छोड्ने धेरै प्रयत्नहरू असफल भइरहेका थिए, र तबसम्म असफल भयो जबसम्म मैले त्यो साथीभाइको सोसियल इन्भाइरोमेन्ट छोडिनँ। जहिले पनि मैले छोड्न खोज्दा बेलुका साथीभाइको जमघटमा मेरो इच्छा शक्ति झन्झन कमजोर हुँदै जान्थ्यो। जब मैले अफिसपछि त्यो इन्भाइरोमेन्ट अभोइड गर्न थालेँ, तब मात्र यो बानी छोड्न अलि सजिलो हुन थाल्यो। त्यही भएर इन्भाइरोमेन्ट एकदमै इम्पोर्टेन्ट छ। तपाईँले कुनै आफ्नो बिहेभियर चेन्ज गर्न खोज्दै हुनुहुन्छ भने, तपाईँले इन्भाइरोमेन्ट चेन्ज गर्नु भएन भने तपाईँले चाहे पनि एकदमै गाह्रो हुनसक्छ आफ्नो बिहेभियर बानी चेन्ज गर्नलाई। अर्को इस्यु भनेको चाहिँ झुट पनि हो। हामीले आफैसँग बोल्ने झुट, सानो उमेरदेखि नै हामीलाई झुट बोल्नु हुन्न भनेर प्यारेन्ट्स र टिचरहरूले बारम्बार सिकाइरहेका हुन्छन्। एक्जाम्समा चिट नगर्नु, अरूको होमवर्क नसार्नु, अरूको सामान नचोर्नु, इत्यादि इत्यादि। अनि कानुनले पनि यो इमान्दारीको महत्त्वलाई अझ झन् रिइन्फोर्स गर्छ। तर हाम्रो दिन यो रेगुलेसन्सहरूको भरमा चल्दैन। हामी सत्य कुरा बोल्छौँ किनभने हामी अरूको अगाडि अनेस्ट देखिन चाहन्छौँ। हाकि यो मात्र एउटा कारण चाहिँ होइन, कसैले हामीलाई चिट वा झुट झुटो भन्यो भने जेनरली हाम्रो चित्त पनि दुखिरहेको हुन्छ। खास गरी यदि यो आरोप चाहिँ हाम्रो साथी वा परिवारको सदस्य वा अफिसको कुनै कलिगले लगाएको छ भने। हाम्रो अनेस्टीको अर्को कारण पनि छ, यदि हाम्रो वचनको वा हामीले जे बोल्छौँ त्यसको भ्याल्यु भएन भने धेरै समस्याहरू आउँछन्। कुनै साथीलाई तपाईँले सिनेमा हल अगाडि बोलाउनु भएको छ भेट्नको लागि, तर तपाईँ चाहिँ त्यहाँ जानु नै भएन भने, तपाईँको रिलेटिभलाई तपाईँले घरमा डिनरको लागि बोलाउनु भएको छ र तपाईँ आफै चाहिँ कहीँ बाहिर घुम्न जानुभयो भने, या तपाईँको बसलाई तपाईँले एउटा प्रोजेक्ट ट्युजडेसम्म कम्प्लिट गर्छु भनेर कमिटमेन्ट दिनुभएको छ तर फ्राइडेसम्म वास्ता पनि गर्नु भएन भने, तपाईँले यस्तो काम धेरै गर्नुभयो भने तपाईँमाथि कसैले विश्वास गर्दैन, यसले तपाईँलाई फाइदा गर्दै गर्दैन। र हाम्रो जीवन सफलतापूर्वक चल्नको लागि पनि अरूले हामीमाथि विश्वास गर्न सक्नुपर्छ, यो हामीलाई थाहा छ। त्यही भएर सकेसम्म हामी हाम्रो कमिटमेन्ट तोड्दैनौँ। तर अचम्म चाहिँ के छ भने, हामी आफूलाई नै गरेको कमिटमेन्टहरूलाई चाहिँ खासै भ्याल्यु गरिरहेका हुँदैनौँ। अरूलाई दिएको वचन चाहिँ हामी पुरा गर्छौँ, तर त्यही कमिटमेन्ट आफूलाई गऱ्यो भने त्यसको वास्ता गर्दैनौँ। एक्सर्साइज गर्छौँ भन्छौँ, गर्दैनौँ। हेल्दी खाना खाने भन्छौँ, तर एउटा कसैले अरूले पिज्जा खाइरहेको देख्ने बित्तिकै हामी सबै कुरा बिर्सिन्छौँ। अनि चुरोट, मैले अघि एक्जाम्पल दिइसकेँ, हाम्रो दिमागले धेरै किसिमको खेलहरू खेलेर हामीलाई डिस्ट्र्याक्ट गरिरहेको हुन्छ। जस्तो हामी परिवारसँग कहिलेकाहीँ डिनर खान जान्छौँ, तर डिनरमा केही कुरा अलिकति मात्र बोरिङ लाग्ने बित्तिकै हामी आफ्नो फोन निकालेर फोन चलाउनुतिर लाग्छौँ। हो, यो समस्या राम्रो होइन, नराम्रो नै हो, तर यो समस्या तपाईँको मात्र होइन, मेरो मात्र होइन, धेरैलाई यसले सताइरहेको छ। के कारणले मैले आफूलाई यस्तो व्यवहार गरिरहेको छु, अथवा मैले के कारणले चाहिँ यस्तो व्यवहार गरिरहेको छु भन्ने किसिमले सेल्फ रिफ्लेक्ट गरिरहनु चाहिँ एकदमै जरुरी छ, र यसले चाहिँ यस्तो किसिमको व्यवहार कट डाउन गर्नलाई अथवा घटाउनलाई धेरै मद्दत गर्छ। धेरै प्राचीन कालदेखि हामी मानव जातिहरू यो समस्यासँग जुधिरहेका छौँ। त्यो ट्यान्टलसको कथा पनि त्यस्तै नै थियो। हामी हाम्रो हितमा नभएका कामहरूप्रति बढी आकर्षित हुन्छौँ, नजिकको चाहनामा मात्र बढी फोकस गर्छौँ। ट्यान्टलसको दुःख साँच्चै त्यो कहिले नभेटिने फल नै थियो त। ऊ त नरकमा थियो, ऊ मरिसकेको थियो, अनि मरेकोलाई के को प्रलोभन? उसको श्राप आफूले चाहेको कुरा नपाउनु होइन, उसको श्राप त उसले चाहेको कुरा उसलाई चाहिएकै छैन भन्ने पनि थाहा नपाउनु हो। ट्यान्टलसको यो श्राप आज हामी धेरैको पनि श्राप भएको छ। हामी हाम्रो सानो सानो चाहनाहरूको लागि डिस्ट्र्याक्ट भइ नै रहन्छौँ, तर ती कुराहरू हामीलाई चाहिएकै छैन भन्ने पनि हामीलाई थाहा छैन। त्यो इमेल वा टेक्स्ट मेसेज हामीलाई तुरुन्तै चेक गर्नुपर्ने जरुरत खासै छैन। ऊ हामीलाई यो एकदमै जरुरी छ जस्तो लाग्न चाहिँ सक्छ, तर जरुरी चाहिँ नहोला। खुसीको कुरा चाहिँ हामी ट्यान्टलस होइन, र हामी एक कदम पछाडि हटेर हाम्रो यो दिमागी खेलहरूलाई पहिचान गर्न सक्छौँ, अनि यसलाई नियन्त्रण गर्नको लागि केही कदमहरू पनि लिन सक्छौँ। हामीले जब हाम्रो समस्या बुझ्छौँ त्यसको समाधानतिर अगाडि बढ्न सक्छौँ। अर्को सेसनमा तपाईँलाई हाम्रो मोटिभेसन कसरी पहिचान गर्ने र यो डिस्ट्र्याक्सनको बिहेभियरहरू कसरी म्यानेज गर्ने त्यो विषयमा पनि कुरा गरौँला। आजको सेसन यति नै गर्नुहोला। मन पऱ्यो भने प्लिज त्यो सब्सक्राइब बटन थिचिदिनु होला, लाइक पनि गरिदिनुहोस्, अनि त्यो तलको त्यो घन्टी छ त्यसलाई पनि बजाउनलाई नबिर्सिनु होला। अनि हामी अझ धेरै अझ राम्रो प्रोग्रामहरू लिएर तपाईँहरूको सामु आउनेछौँ। कोचमीले धेरै अरू ट्रेनिङ्सहरू पनि अफर गरिरहेको हुन्छ, हामीसँग धेरै एनएलपी रिलेटेड प्रोग्राम्सहरू पनि छन्। यदि तपाईँलाई कुनै ट्रेनिङ्समा इन्ट्रेस्ट छ भने तपाईँले हामीलाई info@coachmenepal.com इमेल गर्न सक्नुहुन्छ। हामीलाई युट्युब, इन्स्टाग्राम र फेसबुकमा फलो गरिराख्नु होला, या फलो गर्नुभयो भने चाहिँ यी सबै प्लेटफर्महरूबाट हाम्रो प्रोग्राम्सहरूको अपडेट पनि पाइरहन सक्नुहुन्छ। हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। सुरक्षित बस्नुहोला र कहिले पनि सिक्न नछोड्नुहोस्, कहिले पनि प्रश्न गर्न नछोड्नुहोस्। नमस्ते, फेरि भेटौँला अर्को हप्ता।
नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो, सबै सजिलो। तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।